यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चालू आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने निर्यातमा 57.2% वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्क। सन् 2025मा नेपालको आर्थिक वृद्धि दर 4.4% रहने एसियाली विकास बैंकको प्रक्षेपण। क्षेत्रीय खाद्य भण्डार र बिउ भण्डार स्थापना गर्ने विषयमा बिमेस्टेक राष्ट्रका कृषि मन्त्रीहरूबीच सहमति। नेपालबाट म्यानमारका भूकम्प प्रभावितहरूका लागि करिब 27 टन बराबरको राहत सामग्री। मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदारवत गुठीको 17,000 रोपनी जग्गा निजीमा परिणत। र युक्रेनमा 1,30,00,000 मानिसलाई तत्काल मानवीय सहायता आवश्यक रहेको भन्दै सहयोगका लागि राष्ट्रसंघको आह्वान।
हरेक दिनको लागि सबै पाक यही पाए, जहाँ जा कनेक्टेड रहोस्, इन्टरनेट मसाप गर्नुस,
डेटा भोइस एसएमएस
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14#15# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। आर्थिक वर्ष 2081/82 आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात 57.2% वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको आठ महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार यस अवधिमा निर्यात बढ़ेर 1,58,17,00,000,000 पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा 4.0% कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः 82.5%, 8.8% र 2.9% वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैची लगायतका वस्तुको निर्यात बढ़ेको छ भने पाम तेल, जिंक सीट, अदुवा, तयारी पोशाक, जूस लगायतका वस्तुको निर्यात घटेको छ। आठ महिनामा नेपालमा वस्तु आयात 11.2% वृद्धि भई 11,45,57,00,000,000 पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा 2.7% कमी आएको थियो। आठ महिनामा मुलुकको कुल वस्तु व्यापार घाटा 6.2% बढ़ेर 9,87,39,00,000,000 पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अहिले राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सको 74 वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मक रूपमा उद्योग व्यवसायलाई अगाडि बढ़ाउन आग्रह गर्नुभएको हो। आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले सरकारले आर्थिक विकासका लागि ल्याएका अध्यादेशप्रति चेम्बर जस्ता संस्थाहरूले समर्थन गरेको स्मरण गर्नुहुँदै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरू प्रशंसनीय रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी व्यवसायीलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण भएको थियो। अर्घाखाँची जिल्लाको पणिनी गाउँपालिकामा दुई दिने ऐतिहासिक पणिनी तपोभूमि सम्मेलन शुरू भएको छ। सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पणिनीका नामबाट नामाकरण गरिएको पणिनी क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री ओलीले पणिनी क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रूपमा विकसित गर्न सरकार तत्पर रहेको बताउनुभयो।
हामी पाणिनिको गुणगान गरिरहेका छौँ, प्रशंसा गरिरहेका छौँ र उहाँको व्याकरणले दिएको योगदानको चर्चा गरिरहेका छौँ। विश्वको व्याकरणका जनक, व्याकरणका पिता, संसारभरि जति व्याकरणहरू बने त्यसै व्याकरणबाट प्रेरित हुँदै बने। त्यसर्थ पाणिनि यहाँ जन्म भएका यहाँ हुर्किएका, यहाँका साथीभाइहरूसँग खेलेर हुर्किएका, यहाँ वनपाखा डुलेर हुर्किएका विद्वान भएका व्यक्ति। यस क्षेत्रको सम्बन्धमा सरकारको ध्यान गएको छ, सरकारले गर्नुपर्ने कामहरू गर्छ। यसलाई कसरी धार्मिक र पर्यटकीय हिसाबले अत्यधिक सदुपयोग कसरी गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर नै यसको विकास गर्ने गरी मास्टर प्लान पनि बनाऊ र त्यस अनुसारका संरचनाहरूको निर्माण गर्ने काम पनि गरौं।
विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनीलाई विश्व सामु चिनाउन पाणिनी तपोभूमि सम्मेलन आयोजना गरिएको आयोजक समितिले जनाएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमेस्टेकको कृषि मन्त्री स्तरीय तेस्रो बैठक काठमाण्डुमा सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा भारत र भूटानका कृषि मन्त्रीको भौतिक उपस्थिति थियो भने बंगलादेश, म्यानमार र श्रीलंका मन्त्रीहरू भर्चुअल माध्यमबाट सहभागी हुनुभएको थियो। बैठकमा क्षेत्रीय कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको सहकार्यलाई प्रवर्धन गर्ने र यस क्षेत्रका लागि कृषि सम्बद्ध मुख्य चुनौतीहरूको समाधान गर्ने विषयमा छलफल भएको छ। बैठकमा कृषि मन्त्री अधिकारीले कृषि क्षेत्रको विकासका लागि बिमेस्टेक सदस्य राष्ट्रहरूको सहकार्यमा जोड़ दिनुभयो। बैठकमा बिमेस्टेक राष्ट्रहरूमा कृषि क्षेत्रमा भएका कार्यक्रम र कृषि क्षेत्रको सहकार्यको कार्ययोजना कार्यान्वयनको प्रगति समीक्षा, कृषि क्षेत्रको भावी लक्ष्य र योजनाहरूमा छलफल गरिएको थियो। बिमेस्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डारको स्थापना र क्षेत्रीय बिउ भण्डार स्थापना, क्षेत्रीय कृषि व्यापारको प्रवर्धनका विषयमा भएको सहमतिका अतिरिक्त सदस्य राष्ट्रको कृषि क्षेत्रमा क्षमता विकासका लागि समेत विशेष पहल गर्ने सहमति भएको बैठकपछि जारी वक्तव्यमा उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले हिजो शिष्टाचार भेट गर्नुभएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमेस्टेकका कृषि मन्त्रीहरूको बैठकका लागि नेपाल आउनुभएका मन्त्री चौहानले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो। मन्त्री चौहानले नेपाल र भारत बीचको परम्परा देखिको सम्बन्धका आयामबारे चर्चा गर्नुहुँदै दुवै मुलुक मिलेर कृषिको आधुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल सरकारले म्यानमार सरकारलाई करिब 27 टन बराबरको राहत सामग्री सहयोग स्वरूप पठाएको छ। परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी, पत्रकार लगायत 16 सदस्यीय टोली उक्त राहत सामग्री लिएर हिजो त्यसतर्फ प्रस्थान गरेको छ। टोलीले आज बिहान राहत सामग्री म्यानमार सरकारका प्रतिनिधिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण पूर्वी एशिया महाशाखा प्रमुख तापस अधिकारी जानकारी दिनुभयो। निजी क्षेत्र र सरकारको तर्फबाट 27 टन सामग्री हस्तान्तरण गर्न लागि हो। म्यानमारमा गत शुक्रबार 7.7 म्याग्निच्यूडको भूकम्प गएको थियो, जसबाट 3,000 बढ़ीको मृत्यु भएको छ। भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरूको सूची माग गरेकामा प्राप्त सूची अनुसार खाद्यान्न, औषधि लगायत आवश्यक राहत सामग्री उपलब्ध गराउन लागि महाशाखा प्रमुख अधिकारीले बताउनुभयो। यसअघि नेपाली सेनाको चिकित्सक टोली त्यहाँ गइसकेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताउनु भएको छ। रसुवामा निर्माण सम्पन्न भएको 78 मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनाको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताउनुभयो। उहाँले सरकार नागरिकको घर घरमा र उद्योगमा 24 घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो। उहाँले सरकारले आगामी 10 वर्षमा 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दात्री निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको बताउनुभयो। आगामी दिनमा जलाशय युक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढ़ाउँदै भारत, बंगलादेश लगायतका देशमा विद्युत निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो। कोशी प्रदेश सरकारले 2082 साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष शुरू गरेको छ। कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनको उद्देश्य सहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो। कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन क्षेत्रको शुभारम्भ गर्नुहुँदै उप प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई कोशी पर्यटन वर्षले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले मुलुकको पर्यटन प्रवर्धनका लागि कोशी प्रदेश पर्यटन वर्षले भूमिका खेल्ने बताउनुभयो। रमणीय कोशी भन्ने नाराका साथ मनाउन लागि पर्यटन वर्षका लागि प्रदेश सरकारले 2082का लागि 82 पर्यटकीय गन्तव्यको सूची यसअघि नै तयार गरेको छ। नेपालकै होचो केचना कवलदेखि विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ। विश्वका 10 अग्ला हिमाल मध्ये 5 हिमाल पनि कोशी प्रदेशमै रहेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको 11 शिखर सम्मेलन आजदेखि शुरू हुने भएको छ। सम्मेलनको तयारी सम्बन्धमा हिजो आयोजित पत्रकार सम्मेलनमा परिषदका कार्यकारी सचिव डाक्टर प्रमोद जोशीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य र जनसंख्यामा आधारित अनुसन्धान प्रवर्धन प्रमाणमा आधारित नीति तथा निर्माण प्रक्रिया सुदृढ गर्नु र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माता बीचको सहकार्यलाई बलियो बनाउनु सम्मेलनको उद्देश्य रहेको बताउनुभयो। सम्मेलनमा नेपाल सहित भारत चीन बेलायत स्विजरल्याण्ड जर्मनी अमेरिका लगायत 100 भन्दा बढ़ी देशका विज्ञ तथा नेपालबाट 1000 भन्दा बढ़ीको सहभागिता हुनेछ। सम्मेलन यही चैत्र 30 गतेसम्म सञ्चालन हुनेछ। अछामको बान्नीगढ़ी जयगढ़ गाउँपालिका स्थित जयगढ़ बजारमा मंगलबार राति भएको आगलागी पीड़ितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालका लागि 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाममा आगलागीबाट पीड़ित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो। बान्नीगढ़ी जयगढ़ बजारमा मंगलबार राति भएको आगलागीमा 7 करोड़ रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ। आगलागीका कारण जयगढ़ बजारका 27 घर जलेर नष्ट भएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो। मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदारवत गुठीको ठूलो हिस्सा जमीन भोगचलनकर्ताहरूले निजी बनाएका छन्। म्याग्दीको साबिक 6 गाविसमा रहेको सो मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाव अनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर निजी बनाएका मुक्तिनाथ विकास समितिका सदस्य सचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो। म्याग्दीको राखु स्थित भगवती पिप्ले मौवाफाट कटुवाल दोवा र दानामा अवस्थित गुठीको कुल 28,893 रोपनी क्षेत्रफल जग्गा मध्ये 17,545 रोपनी जग्गा निजी बनाइएको उहाँले जानकारी दिनुभयो। नारायणगढ़ बुटवल सड़क योजनाले दाउन्ने खण्डमा हिजोदेखि दैनिक 4 सवारी आवागमन बन्द भएको जनाएको छ। नारायणगढ़ बुटवल सड़क निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड हिजो बिहान 11 बजेदेखि अपराह्न 3 बजेसम्म बन्द भएको हो। चैत्र 31 गतेसम्म यो समय लागू हुनेछ भने वैशाख 1 राति 11 बजेदेखि बिहान 5 बजेसम्म बाटो बन्द हुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र वितरणमा अनियमितता गरेको आरोपमा बाँकेबाट 4 नियन्त्रणमा लिएको छ। यातायात व्यवस्था कार्यालय नेपालगंजका कम्प्युटर अपरेटर सन्तोष ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज मित्तल, घरेलु तथा साना उद्योग कार्यालय बाँकेका नायब सुब्बा मुकुन्द राज केसी र भान्सा मोटर ड्राइभिङ सेन्टर नेपालगंजका संचालक शरद कुमार गौतम पक्राउ परेका हुन्। सवारी चालक अनुमति पत्र वितरणमा मासिक 3 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गर्ने गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। मध्य प्रदेशका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन 2081 संशोधनको माग गर्दै हिजो तेस्रो दिन पनि आफ्नो प्रदर्शन जारी राखेका छन्। स्वास्थ्यकर्मीको प्रदर्शनका कारण प्रदेशका स्वास्थ्य संस्थाका सेवा प्रभावित बनेसँगै बिरामी समस्यामा परेका छन्। मध्य प्रदेश सरकारले ल्याएको ऐनमा कतिपय पदमा कार्यरत कर्मचारीको वृत्ति विकासमा प्रतिबन्ध लगाइएकाले संशोधनको माग राख्दै प्रदेशभरका स्वास्थ्यकर्मी जनकपुर धाम स्थित मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अगाडि धरना बसेका हुन्। संघर्ष समितिका प्रदेश संयोजक मोहन शाहले पटक पटक ऐन संशोधनको माग राखे पनि प्रदेश सरकारले व्यवस्था गर्दै आएकाले प्रदर्शन गर्नु परेको बताउनुभयो। नेपालमा गाउँबाट शहर र हिमाल तथा पहाड़बाट तराई झर्ने दर झनै बढ़दै गएको तथ्याङ्कले देखाएको छ। हालै जारी भएको नेपालको आन्तरिक बसाई सराईको तथ्याङ्क अनुसार आफ्नो जन्मथलो छोडेर बसाई सरी जानेको लहर तराई र प्रदेशका मुख्य शहर केन्द्रित हुँदै गएको छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
कोशी प्रदेशको झापा घर भएकी दीक्षा खाती स्नातकोत्तरको पढ़ाईसँगै विभिन्न संस्थाहरूमा आबद्ध भई काम गर्दै आउनु भएको छ। 24 वर्ष पुग्नुभएकी खातीले स्तरीय शिक्षा र अवसरहरू देखेर पनि काठमाडौँ आएको बताउनुहुन्छ।
त्यसको लागि काठमाडौँमा क्लासमै हुँदाखेरि पनि सबै स्टुडेन्टहरू एकदम प्रोडक्टिभ खालको सोच छ, सबैजना आफ्नो एउटा फिल्डमा एक्सपर्टिज भएको मान्छेहरू छ, जुन चाहिँ लोकली गर्दाखेरि त्यो एक्सपोजर नभएको कारणले गर्दा पनि माइग्रेट
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेकी दीक्षा जस्तै राम्रो सेवा सुविधा र अवसरहरू खोज्दै गाउँबाट शहर र हिमाल तथा पहाड़बाट तराईमा बसाई सर्नेको लहर झनै बढ़दै गएको छ। जन्मथलो छोड़ी अर्को स्थानमा बसाई सरी जाने दर 29% भन्दा बढ़िरहेको राष्ट्रिय जनगणनामा आधारित रही तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको आन्तरिक बसाई सराई प्रतिवेदनले देखाएको छ। नेपालमा सबैभन्दा बढ़ी 32% बसाई सराई पहाड़मा देखिएको प्रतिवेदनले औल्याएको छ। बसाई सराई गर्ने व्यक्तिको पहिलो छनौटमा बागमती प्रदेशको भक्तपुर, ललितपुर, काठमाडौँ जस्ता शहर छन् जहाँ 57.3% पुरूष, 50.6% महिला अन्य ठाउँबाट सरेर आएका छन्। यसरी करिब 30 वर्ष अघि गोर्खा जिल्लाबाट विवेक श्रेष्ठको परिवार काठमाडौँ आउनु भएको थियो। अवसरहरूको खोजीमा काठमाडौँ आएको भए पनि हाल काठमाडौँमै स्थायी रूपमा बसिरहेको श्रेष्ठ बताउनुहुन्छ।
त्यतिखेर द्वन्द्वकाल अलिकति चर्किएको थियो, त्यो कारणले हामी काठमाडौँ आयौं। काठमाडौँ आइसकेपछि यहीँको सेवा सुविधा, त्यसपछि गाउँभन्दा सुगम पनि भयो। काठमाडौँ जति सजिलो भयो त्यति नै सजिलो खोज्दै जान्छ, अनि त्यो कारणले गर्दाखेरि अब पछि तिनजान यतै नै एउटा पछि गएर पेसागत हिसाबले पनि यतै नै भिज्यो, अनि त्यो भएको कारणले गर्दाखेरि यही नै छौँ।
परिवारमा आश्रित भए विवाह, शिक्षा, अवसरको खोजी र व्यापार व्यवसायका कारण आन्तरिक बसाई सराई भइरहेको र बसाई सराईको ट्रेण्ड हेर्दा मुख्य शहर केन्द्रित हुँदै गएको राष्ट्रिय तथ्याङ्क कार्यालय जनसंख्या शाखा निर्देशक राजन सिलवालले जानकारी दिनुभयो।
उपत्यकाका 3 जिल्लाहरू र बसाई सराईको सबैभन्दा जनसंख्या वृद्धि दरका हिसाबले पनि हेर्दा सबभन्दा धेरै त भक्तपुरमै केन्द्रीकरण छ। पोखरामा भन्न सक्नुहुन्छ, तराईमा पनि फेरि विराटनगरलाई भन्न सक्नुहुन्छ, धनगढ़ीलाई भन्न सक्नुहुन्छ, भैरवालाई भन्न सकिन्छ। आन्तरिक बसाई सराईमा चाहिँ देखिएको एउटा बलियो कारण चाहिँ बाल बालिकाहरू मूलत आश्रित हुने नै भए, छोराछोरी प्रति आश्रित वा बाबामा प्रति आश्रित जसले भरण पोषण गर्नुहुन्छ। अनि दोस्रो ठूलो कारण भने चाहिँ फेरि विवाहको कारण छ, त्यो पनि त्यसपछि कामको खोजी हो, अध्ययन लगायतका कुरा, व्यापार व्यवसायका कुराहरू पनि छन्।
पहाड़ र हिमाल क्षेत्रबाट तराईतर्फ भर्टिकल अर्थात ठाडो बसाई सर्ने दर बढ़ी थियो भने अहिले शहर केन्द्रित भई गाउँदेखि शहर, साना शहरदेखि ठूला शहरहरूमा बसाई सर्ने लहरले भूगोल अनुसार जनसंख्याको सन्तुलन थप बिग्रन्दै जाने देखिन्छ। बसाई सराईको सन्तुलन थप बिग्रन नदिन सबै क्षेत्रको समान विकास र सहज सेवा विस्तारका लागि राज्यको समयमै ध्यानकर्षण हुनु जरूरी देखिन्छ। बालिका मादेन, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, काठमाडौँ।
जैन धर्मका संस्थापक महावीरको 2624 जन्म जयन्ती आज मनाइँदैछ। हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन महावीरको जन्म जयन्तीका अवसरमा उहाँको स्मरण गरी नेपाल सहित विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूले श्रद्धापूर्वक मनाउने गर्दछन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले महावीर जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइ भाइहरूमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। यसैबीच उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जैन धर्मका प्रवर्तक महावीरको जन्म जयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले पञ्चशील सिद्धान्तका प्रतिपादक महावीरको जीवनले अहिंसा, सत्य, करूणा र समानताको सन्देश दिने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनमा 1,30,00,000 मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि राष्ट्र संघीय उपमहासचिव टम फ्लेचरले बताउनु भएको छ। युक्रेनीहरूको अवस्थाबारे सुरक्षा परिषदलाई जानकारी दिँदै संयुक्त राष्ट्रसंघका राहत प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान गर्नुभयो। उहाँले द्वन्द्वरत पक्षले अन्तर्राष्ट्रिय कानून अनुसार नागरिकको रक्षा गर्नुपर्नेमा जोड़ दिनुभयो। यसै गरी रूसले कब्जा गरेका स्थानमा अनुमानित 15,00,000 नागरिकसम्म पुग्न असमर्थ रहेको मानवीय सहायता कर्मीहरूले बताएका छन्। शान्ति कायम गर्नका लागि युक्रेन र रूसले पहिले नै गरिसकेका युद्ध विराम प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 8 महिनामा नेपालमा हुने विप्रेषणको आप्रभाव 9.4% वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको मुलुकको 8 महिनाको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार विप्रेषण आप्रभाव यस अवधिमा 1,51,77,00,000,00 रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रभाव 18.3% बढ़ेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रभाव 6.9% वृद्धि भई 7,74,00,00,000 पुगेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत लिने नेपालीको संख्या 3,17,068 र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या 2,17,400 रहेको छ। एसियाली विकास बैंकले सन् 2025 नेपालको आर्थिक वृद्धि दर 4.4% हुने प्रक्षेपण गरेको छ। एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक 2025 प्रतिवेदन सार्वजनिक गर्दै एसिया तथा प्रशान्त क्षेत्रका मुलुकहरूको आर्थिक वृद्धि दर 4.9% हुने उल्लेख गरेको छ। सन् 2026 नेपालको आर्थिक वृद्धि दर 5.1% रहने अनुमान पनि एडीबीले गरेको छ। अमेरिकाले नयाँ भन्सार दर तोकेपछि भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडीबीले एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर सन् 2026 4.7% खुम्चिने अनुमान गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्योगहरूसँग डेडिकेटेड फिडर र ट्रंक लाइनको बाँकी बकौता रकम यकिन गरेर तत्काल उठाउन निर्देशन दिनुभएको छ। ऊर्जा मन्त्रालयमा बुधबार मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत नियमन आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धिताल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यलाई बोलाएर बकेउता उठाउन निर्देशन दिनुभएको हो। ऊर्जा मन्त्री खड्काले विद्युत महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीश चन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बकेउता रकम उठाउन निर्देशन दिनुभएको हो। नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार सामान्य अंकले सुधार भएको छ। बुधबार नेप्से परिसूचक 9.66 अंकले बढेर 2,676.28 बिन्दुमा कायम भएको छ। बुधबार 317 कम्पनीहरूका 1,74,000 किता शेयरहरू 4,48,46,20,000 मूल्यमा किनबेच भएका छन्। बुधबारको कारोबारमा बैंकिङ र व्यापार बाहेक सबै समूहका उपसूचकहरू हरियै भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
नेपालले सहज जित सहित 4 दिवसीय T20 सिरिज शुरूआत गरेको छ। बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले पराजित गरेको हो। यो नतिजासँगै नेपालले 2 अङ्क बटुलेको छ। अब नेपालले बिहिबार दोस्रो खेलमा कुवेतलाई चुनौती प्रस्तुत गर्नेछ। कतारले प्रस्तुत गरेको 152 रनको लक्ष्य पछ्याएको नेपालले 17 ओभरमा 2 विकेट गुमाउँदै 154 रन बनाए। नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक 38 रन बनाए। अर्का ओपनर आसिफ शेखले 33 रन बनाए। यी दुईले पहिलो विकेटका लागि 81 रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका हुन्। त्यसमा कप्तान रोहित कुमार पौडेलले 37 र बसिर अहमदले 30 रन थपिदिए। यी दुवै ब्याटर अवस्थित रहे। त्यसअघि मिशन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 151 रनको एकफल तयार पारेको थियो। नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित नारायण राजवंशीको नाममा समान एक विकेट रह्यो। अफगानिस्तान यु19 टोली विरूद्धको एक दिवसीय श्रीलंकाको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली डकोट लुइस पद्धति डीएलएसका आधारमा 85 रनको जित निकालेको छ। यो जित नेपालका लागि सान्त्वना बन्यो। अफगानिस्तानले 3 खेलको श्रृंखला 2-1 आफ्नो पक्षमा पार्यो। यसअघि अफगानिस्तानले 30 रन र 1 रनले जित निकालेको थियो। मूलपानी क्रिकेट मैदान माथिल्लोमा नेपालले प्रस्तुत गरेको 192 रनको लक्ष्य पछ्याएको अफगानिस्तानले 20.1 ओभरमा 6 विकेट गुमाउँदै 46 रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुनः खेलाउन नसकिने भएपछि नेपाललाई विजेता घोषणा गरिएको हो। नेपालका लागि अपराजित पौडेलले 2 तथा दयानन्द मण्डल, विपिन प्रसाद शर्मा, सन्तोष यादव र अशोक धामीले समान 1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले 44.5 ओभरमा सबै विकेट गुमाउँदै 191 रनको युगफल तयार पारेको थियो। नेपालका लागि सोहेल पटेलले 46, नीरज कुमार यादवले 42, रोशन विश्वकर्माले 28, कप्तान नरेन्द्र भट्टले 22 र दर्शन सोनारले 10 रन बनाए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको जनाएको छ। अहिले काठमाडौँ उपत्यकाको सबै स्थान तथा कोशी, मधेस, गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि बदली भइरहने र वर्षा पनि हुने महाशाखाले जनाएको छ। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही कोशी, मधेस, प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 14.8 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:45 भयो भने सूर्यास्त भरे साँझ 6:26 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चालू आर्थिक वर्षको 8 महिनामा नेपालबाट हुने निर्यातमा 57.2% वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्क। सन् 2025 नेपालको आर्थिक वृद्धि दर 4.4% रहने एसियाली विकास बैंकको प्रक्षेपण। क्षेत्रीय खाद्य भण्डार र बिउ भण्डार स्थापना गर्ने विषयमा बिमेस्टेक राष्ट्रका कृषि मन्त्रीहरूबीच सहमति। नेपालबाट म्यानमारका भूकम्प प्रभावितहरूका लागि करिब 27 टन बराबरको राहत सामग्री। मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको 17,000 रूपनी जग्गा निजीमा परिणत। र युक्रेनमा 1,30,00,000 मानिसलाई तत्काल मानवीय सहायता आवश्यक रहेको भन्दै सहयोगका लागि राष्ट्रसंघको आह्वान। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।